आजको सम्पादकीय सम्पत्ति शुद्धिकरणको ग्रे लिस्ट, कानुन कार्यान्वयनको चेकलिस्ट। सम्पत्ति शुद्धिकरणमा नेपाल ग्रे लिस्टमा पर्ने जोखिम बढेको, लगभग निश्चित भएको वा एक पटकलाई जोगिएको भन्दै समाचार सार्वजनिक हुन थालेको केही वर्ष भइसकेको छ। यसपटक भने ग्रे लिस्टमा पर्ने लगभग निश्चित भएको छ। सम्पत्ति शुद्धिकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स FTFले नेपाललाई नकारात्मक सूची ग्रे लिस्टमा राखेर फागुन अन्तिममा नतिजा घोषणा गर्नेमा नेपालका सरकारवाला सबै निकाय एकमत देखिएका छन्। यो अरूले थोपरी दिएको र अकस्मात सिर्जना हुन लागेको परिस्थिति भने होइन। मौखिक र कागजी प्रतिबद्धतामा अब्बल तर व्यावहारिक कार्यान्वयन प्रति सधैँ उदासीन हाम्रो राज्यको सनातनी प्रवृत्तिले निम्त्याउन लागेको खराब समय हो, किनकि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानून कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कार्यवाही लगायत पक्षमा अपेक्षित सुधार हुन नसक्दा नै FATFले नेपाललाई ग्रे लिस्टमा राख्न थालेको हो। अब उसको घोषणालाई स्वीकार गर्नु र सूचीबाट बाहिर निस्किनका लागि सकारात्मक प्रयत्न गरिराख्नु नै नेपालको मुख्य उद्देश्य हुनुपर्छ। भ्रष्टाचार तथा अवैध आर्जन, शंकास्पद लगानी, राजस्व छली तथा वित्तीय अपराध प्रति राज्यले कठोर निगरानी गर्न सकेको छैन, जसकारण त्यस्ता गतिविधिहरू कार्यवाहीको दायरामा आउन सकेका छैनन्। बरु केही समयको अन्तरालमा नयाँ नयाँ व्यक्ति तथा समूहको आर्थिक पहुँच सहित अस्वाभाविक उदय भइरहेको छ। ठूला काण्डमा मुछिएका दोषीमाथि प्राय कार्यवाही नै हुँदैन। खास गरी उच्च पदस्थ, पहुँचवाला तथा शक्तिशाली व्यक्ति कार्यवाहीमा आउनै मुस्किल छ। त्यस्ता व्यक्ति जोडिएका फाइल राजनीतिक संरक्षणका आधारमा निष्क्रिय पारिन्छन्, वर्षौंसम्म टुङ्गिँदैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग जस्ता जिम्मेवारी प्रति निकायले नै आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेका छैनन् वा त्यसो गर्न दिइएन। समग्रमा नेपालले अर्थतन्त्रलाई पारदर्शी र अनुशासित प्रक्रियामा राख्न सकेको छैन। त्यस सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन र प्रतिबद्धतालाई समेत बेवास्ता गर्दै गएको छ। यी सबै कारणले नेपालको छवि नकारात्मक बन्दै गएको छ। पछिल्लो पटक नेपाल 2080 साउनदेखि नै FATFको सूक्ष्म निगरानीमा रहेको थियो। फाइनेन्सियल एक्सन टास्क फोर्स FATFको एसिया पेसिफिक ग्रुप APGको 2080 भदौमा सार्वजनिक भएको पारस्परिक मूल्याङ्कन सम्बन्धी प्रतिवेदनले नै नेपाल ग्रे लिस्टमा पर्ने जोखिम उच्च रहेको औंलाइसकेको थियो। प्रतिवेदनमा नेपाल लगायत मुलुकले पालना गर्नुपर्ने मापदण्डलाई कानून कार्यान्वयन तथा अनुसन्धान पक्ष, इफेक्टिभ रेटिङ र कानून निर्माण तथा संस्थागत पक्ष टेक्निकल कम्प्लायन्स रेटिङ गरी दुई भागमा विभाजन गरिएको थियो। टेक्निकल कम्प्लायन्स रेटिङका 40 मापदण्ड मध्ये कम्तीमा 31 मापदण्ड पूरा भएको छ, तर इफेक्टिभ रेटिङ अन्तर्गतका अधिकांश मापदण्डमा न्यून मूल्याङ्कन मात्रै पाउन सकेको छ। यद्यपि अघिल्लो साता फिलिपिन्सको मनिलामा सम्पन्न APGको बैठकमा नेपाली पक्षले आफूहरूले गरेको सुधारको दावी पेश गरेको थियो, तर त्यसमा चित्त नबुझाइएका कारण नै नेपाल ग्रे लिस्टको सम्भावनातर्फ धकेलिएको हो। अब आउने फेब्रुअरी दोस्रो साता फ्रान्सको पेरिसमा हुने FATFको महासभा मार्फत नेपाल लगायत यही अवस्थामा रहेका अरू मुलुकको नतिजा सार्वजनिक हुनेछ। नेपाल FATFको ग्रे लिस्टमा परेमा प्रत्यक्ष देखिने र नदेखिने अनेकौं क्षेत्रमा नकारात्मक असर पर्नेछ। आयात र निर्यात महँगिने, अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने, विदेशी ऋणको ब्याज दर महँगिने हुन सक्छ। उत्पादनमै असर पर्ने भएकाले मुलुकको कुल ग्राह्यस्थ उत्पादन GDP सम्मै प्रभाव पर्नेछ। त्यस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एसियाली विकास बैंक जस्ता संस्थाले उपलब्ध गराउने ऋण तथा अनुदान घटाउने वा ब्याज दर महँगो बनाउन सक्छन्। दाताहरूले अनुदान वा सहायता नदिन सक्छन्। नेपालले अतिरिक्त शर्तहरू स्वीकार गर्नुपर्ने हुन सक्छ। यस्तो स्थितिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध नकारात्मक बन्दै जान सक्छ। अनावश्यक स्वार्थ र दाउपेच झेल्नुपर्ने हुन सक्छ। नेपालको स्थिति सुधारतर्फ अघि नबढेमा विश्वव्यापी नाकाबन्दीकै अवस्था भोग्नुपर्ने हुन सक्छ। स्वदेशमा पनि भूमिगत अर्थतन्त्र झन प्रभावशाली बन्दै जान्छ। प्रत्यक्षका अतिरिक्त अप्रत्यक्ष असरहरूको चक्रमा फस्नुपर्ने हुन सक्छ। समय सन्दर्भका हिसाबले ग्रे लिस्टले हामीलाई चुनौतीपूर्ण समयतिर लैजान्छ, जबकि यति बेला नेपाललाई बढी भन्दा बढी बाह्य लगानी चाहिएको छ, अन्तर्राष्ट्रिय विश्वास चाहिएको छ। त्यो त्यति बेला मात्रै सम्भव हुन्छ जति बेलासम्म देशको बाह्य छवि राम्रो हुन्छ, आर्थिक राजनीतिक सूचकहरू सकारात्मक हुन्छ। यदि ग्रे लिस्टको अवधि नै लम्बियो भने हाम्रो विकास प्रयत्नमा थप नकारात्मक असर पर्नेछ। नेपालले सम्पत्ति शुद्धिकरण निवारणका सवालमा कानुनी सुधार गरेकै छ, तर संरचनागत र व्यावहारिक सुधार हुन नसक्दा ग्रे लिस्टमा पर्नुपर्ने अवस्था आउन लागेको हो। त्यसैले राज्यका निकायले इमानदारी र दृढता महत्त्वपूर्ण कानुन कार्यान्वयन गर्दै जाँदा ग्रे लिस्टबाट फिर्ता आउन कठिनाई छैन। त्यसका लागि आवश्यक संरचना बनाउने कामलाई प्राथमिकता दिनुपर्छ। कानुनको पूर्ण पालनाका लागि राज्य स्वयं अग्रसर हुनुपर्छ। अनुसन्धान र अभियोजनका कामलाई निष्पक्ष ढङ्गले तीव्रता दिनुपर्छ। वास्तवमै सम्पत्ति शुद्धिकरण निवारणका विषयमा नेपाल राज्य कठोर छ भन्ने सन्देश दिनका लागि नतिजामुखी काम गर्न सक्नुपर्छ। यी क्षेत्रमा तत्कालै नतिजामुखी काम गर्न सकिएमा समय क्रममा स्तरोन्नति हुन सकिन्छ। यद्यपि यो कुनै अन्तर्राष्ट्रिय संघ संस्थाको निश्चित प्रकृतिको सूचीमा नपर्न वा पर्नका लागि मात्रै गरिने काम होइन, कानुनी राज्य हुनुको औचित्य पुष्टिका लागि पनि गर्नुपर्छ। आन्तरिक र बाह्य प्रतिबद्धता प्रति इमान्दारिता देखाउन पनि गर्नुपर्छ। ग्रे लिस्टमा पर्नु नै सर्वस्व सकिनु होइन, यो हामी कहाँ रहेको कानुन कार्यान्वयन प्रतिको उदासीनतालाई आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो। कमजोरीबाट सिक्ने अवसर सधैँ प्राप्त हुनेछ। यसअघि नसिकेकामा प्रायश्चित गर्दै आगामी दिनमा सिक्दै जान भने ढिलो हुने छैन।